तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार वैशाख 19 गते 2025। विषय जीवन स्वर्ण पाठ प्रेरितहरूका कार्यहरू। तपाईँहरूलाई परमेश्वरले मरेको मानिसहरू बौराउनुहुन्छ भन्ने कुरा ग्रहण गर्न किन अप्ठ्यारो परेको? उत्तरदायी पढाइ युहन्ना। तर येशूले भन्नुभयो, पिताले मरेका मानिसहरू उठाउनुभयो र तिनीहरूलाई जीवन दिनुभयो, त्यस्तै प्रकारले पुत्रले पनि जसलाई चाहनुहुन्छ तिनीहरूलाई जीवन दिनुहुन्छ। म तिमीहरूलाई साँचो भन्दछु, यदि कुनै व्यक्तिले मेरो कुरा सुन्दछ र मेरा पितामा विश्वास गर्दछ भने उसले अनन्त जीवन पाउनेछ। त्यो मानिसलाई कहिले न्याय गरिने छैन। उनी मृत्युबाट बाहिर आएका हुन् अनि जीवनमा प्रवेश गरेका हुन्। म तिमीहरूलाई साँचो भन्दछु, एउटा समय आइरहेको छ, वास्तवमा त्यो स्वयं अहिले नै आइसकेको छ। मानिसहरू जो मरेका छन् उनीहरूले परमेश्वरको पुत्रको आवाज सुन्नेछन्, अनि जसले ती सुनेका कुराहरू मान्नेछन् उनीहरूले अनन्त जीवन पाउनेछन्। जीवन पिताबाट आउँदछ र पुत्रलाई पनि उहाँले जीवन दान दिने अधिकार प्रदान गर्नुभएको छ। अनि पिताले आफ्ना पुत्रलाई मानिसहरूलाई न्याय गर्ने अधिकार दिनुभएको छ। किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ। यसमा अचम्म नमान, समय आइरहेछ जब सम्पूर्ण मानिसहरू जो मरेका छन् तिनीहरूले उहाँको आवाज सुन्नेछन्। तब तिनीहरू जसले राम्रो कामहरू गरेका छन् बौरी उठ्नेछन् अनि अनन्त जीवन पाउनेछन्। तर तिनीहरू जसले आफ्नो जीवनमा दुष्ट कामहरू गरेका छन् दोषी ठहरिनको लागि बौरिनेछन्। पाँच सेरमन बाइबलबाट उत्पत्ति। यसर्थ हनुक 362 वर्षसम्म बाजे। एक दिन हनुक परमेश्वरसित हिँडिरहेको समयमा हनुक हराए। परमेश्वरले उसलाई जिउँदै स्वर्ग लानुभयो। हिब्रू हनुकलाई यस संसारबाट माथि उठाइयो। उनी मरेनन्। धर्मशास्त्रले भन्छ, उनी माथि लगिनुभन्दा अघि उनले साँचोसित परमेश्वरलाई प्रसन्न पारे। पछि मानिसहरूले हनुकलाई देखेनन्, कारण परमेश्वरले उनलाई आफूसित रहन उठाइसकेका थिए। हनुकको विश्वासकै कारणले यस्तो भएको थियो। मत्ती। त्यसै बेला येशु गालिल भएर यर्दन नदीमा आउनुभयो। येशु युहन्नाद्वारा बप्तिस्मा लिनका निम्ति युहन्ना कहाँ आउनुभयो, तर युहन्नाले उनी येशुलाई बप्तिस्मा दिनु योग्यको छैनन् भन्ने कोसिस गरे। उनले सोधे, तप म कहाँ बप्तिस्मा लिनु किन आउनुभयो? म आफैले तपाईँबाट बप्तिस्मा लिनु पर्ने हो। येशुले भन्नुभयो, अहिलेलाई यस्तै हुन दे, हामीले यसरी नै सही कुरा गर्नुपर्छ। त्यसपछि युहन्ना येशुलाई बप्तिस्मा दिन राजी भए। त्यसपछि येशु बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो। स्वर्ग उहाँको निम्ति उफ्रियो अनि परमेश्वरको आत्मा ढुकुर जस्तै आफू माथि आइरहेको देख्नुभयो। तब स्वर्गबाट यो बानी आएको सुनियो। बानीले यसो भन्यो, यिनी मेरो प्यारो पुत्र हुन् र म यिनीसँग अत्यन्त प्रसन्न छु। युहन्ना। त्यहाँ लाजरस नाउँ गरेका एकजना मानिस थिए जो बिमार थिए। उनी बेथानी भन्ने सहरमा बस्थे। यो त्यो सहर थियो जहाँ मरियम र उनको बहिनी मार्था बस्थे। मरियम त्यही नारी थिइन् जसले प्रभुलाई अत्तर लगाइदिएकी थिइन् र आफ्ना कपालले उहाँको खुट्टा पुछेकी थिए। लाजरस मरियमको भाइ हुन् जो हालमा बिमार थिए। मरियम र मार्थले येशु कहाँ समाचार पठाए। हे प्रभु, तपाईँको प्रिय मित्र लाजरस बिमार छ। जब येशुले त्यस्तो सुन्नुभयो, उहाँले भन्नुभयो, यो बिमारले उसलाई मृत्यु गराउने छैन, तर यो बिमारी परमेश्वरको महिमाका निम्ति हो। यस्तो घटना परमेश्वरको पुत्रको महिमा ल्याउनलाई भएको छ। येशुले मरियम, मार्था र लाजरसलाई प्रेम गर्नुभयो। जब येशुले लाजरसको बिमारीको विषयमा सुन्नुभयो, उहाँ जहाँ हुनुहुन्थ्यो त्यहाँ अझ दुई दिनसम्म बस्नुभयो। तब येशुले उहाँका चेलाहरूलाई भन्नुभयो, हामी यहुदिया जानुपर्छ। चेलाहरूले उत्तर दिए, तर गुरुज्यू, यहुदियामा यहुदीहरू तपाईँलाई ढुङ्गाले हिर्काउन चाहन्छन्। जो केही अघि भएको थियो, तपाईँ त्यहाँ किन जानु चाहनुहुन्छ? येशुले उत्तर दिनुभयो, दिनमा 12 घन्टा प्रकाश रहन्छ, हुन। यदि कुनै मानिस दिनको समयमा हेर्छ भने ऊ ठोक्किने छैन र लड्ने छैन। किन? किनभने उसले यो संसारको ज्योतिले देख्न सक्छ। तर जो मान्छे राति हेर्छ ऊ ठोकिन्छ। किन? किनभने देख्नको लागि उसकोमा कुनै ज्योति हुँदैन। येशुले ती कुराहरू भनिसकेपछि उहाँले भन्नुभयो, हाम्रो मित्र लाजरस सुतिरहेछन्, तर म त्यहाँ उसलाई उठाउन जानेछु। अनि म खुसी छु कि म त्यहाँ थिइन। म तिमीहरूको लागि खुसी छु किनभने तिमीहरूले ममा विश्वास राख्नेछौ। अब हामी उनी कहाँ जाऊ? येशु बेथानीमा आइपुग्नुभयो। त्यहाँ येशुले लाजरस पहिले मरिसकेको र 4 दिनदेखि चिहानमा परेको चाल पाउनुभयो। मार्थाले सुने कि येशु तिनीहरूलाई भेट्न आइरहनु भएको छ। तिनी येशुलाई अभिनन्दन गर्नु गइन्। तर मरियम चाहिँ घरमा नै बसी मार्थाले येशुलाई भनी, प्रभु, यदि तपाईँ यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन्। तर अहिले पनि म जान्दछु कि तपाईँले परमेश्वरसँग जे मागे पनि उहाँले तपाईँलाई दिनुहुनेछ। येशुले भन्नुभयो, तिम्रो भाइ ज्याउँदो हुनेछ। मार्थाले उत्तर दिइन्, म जान्दछु कि ऊ फेरि जाग्नेछ र ज्याउँदो हुनेछ जब मानिसहरू अन्तिम दिनमा पुनरुत्थान हुनेछन्। येशुले उनलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हो। जुन मानिसले ममा विश्वास गर्दछ ऊ मरे पनि उसले जीवन पाउनेछ। अनि जुन मानिस ममा बाँच्छ अनि ममा विश्वास गर्छ ऊ वास्तवमा कहिले मर्ने छैन। मार्था, तिमी यसमा विश्वास गर्छौ? मार्थाले उत्तर दिए, हो प्रभु, म विश्वास गर्छु तपाईँ नै ख्रिष्ट हुनुहुन्छ, परमेश्वरको पुत्र। तपाईँ मात्र एक हुनुहुन्छ जो संसारमा आउनु भएको थियो। मरियम त्यस ठाउँमा गइन् जहाँ येशु हुनुहुन्थ्यो। जब उनले येशुलाई देखिन्, उनले झुकेर चरणमा रोगिन्। मरियमले भनिन्, हे प्रभु, यदि तपाईँ त्यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएन। येशुले मरियमलाई रोएकी देख्नुभयो। येशुले उनको पछि यहुदीहरू आइरहेको देख्नुभयो। तिनीहरू पनि रोइरहेका थिए। येशु एकदम उदास अनि विचलित हुनुभयो। येशुले सोध्नुभयो, तिमीले उसलाई कहाँ राखेका छौ? तिनीहरूले भने, प्रभु, पाउनुहोस् अनि हेर्नुहोस्। येशु फेरि हृदयभित्रबाट अति शोकित हुनुभयो। येशु चिहानमा जानुभयो जहाँ लाजरसलाई राखिएको थियो। चिहान ओडार जस्तो बनाइएको थियो जो लमङ्गाले राखिएको थियो। येशुले भन्नुभयो, रुङ्गा हटाऊ। मार्थाले भनिन्, तर प्रभु लाजरस मरेको 4 दिन भइसक्यो, तपाईँलाई नराम्रो गन्ध आउनेछ। मार्ता लाजरसको बहिनी थिए। तब येशूले मार्तालाई भन्नुभयो कि मैले तिमीलाई भनेको थिएँ कि यदि तिमीले विश्वास गर्यौ भने परमेश्वरको महिमा देख्नेछौ। तब तिनीहरूले प्रवेशद्वारको ढुङ्गा हटाइदिए। तब येशूले आफ्ना आँखा उठाउनुभयो र भन्नुभयो, पिता, तपाईँले मलाई सुन्नु भएकोमा म धन्यवाद प्रकट गर्छु। म जान्दछु कि तपाईँले सधैँ मलाई सुन्नुहुन्छ, तर मैले यो कुराहरू भने किनभने मानिसहरू मेरो वरिपरि छन्। म तिनीहरूलाई विश्वास दिलाउन चाहन्छु कि तपाईँले मलाई पठाउने भएको हो। येशूले यति भनिसकेपछि उहाँले जोड आवाजमा डाक्नुभयो, लाजरस निस, बाहिर आओ। मृत मान्छे बाहिर निस्क्यो। उसका हात र खुट्टाहरू मलमलका लुगाका टुक्राहरूले बेरिएका थिए। उसको अनुहार रुमालले ढाकिएको थियो। येशूले मानिसहरूलाई भन्नुभयो, उसको लुगाहरू कात्रो खोलिदे र उसलाई जान दे। युहन्ना यति कुराहरू भनिसकेपछि येशूले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो, पिता, ठिक समय आइपुग्यो, यसकारण तपाईँको पुत्रलाई महिमा प्रदान गर्नुहोस् ताकि पुत्रले तपाईँलाई महिमा दिन सकोस्। तपाईँले सबै मानिसहरू भन्दा माथि पुत्रलाई शक्ति दिनुभयो ताकि पुत्रले सबैलाई अनन्त जीवन दिन सकोस् जुन तपाईँले तिनलाई दिनुभएको छ। यो अनन्त जीवन हो। मानिसहरूले तपाईँलाई मात्र साँचो परमेश्वर भनेर चिनुन् र येशु ख्रिस्टलाई चिनुन् जसलाई तपाईँले पठाउनु भयो। युहन्ना परमेश्वरले दिएको साक्षी यो हो, परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ अनि यो अनन्त जीवन उनका पुत्रमा छ। तिमीहरू जो परमेश्वरका पुत्रमा विश्वास गर्छौ, म तिमीहरूलाई यो पत्र लेख्दैछु ताकि अब तिमीहरूले अनन्त जीवन के रहेछ भनी जान्नेछौ। अनि हामीलाई थाहा छ कि परमेश्वरका पुत्र आउनु भएको छ। परमेश्वरका पुत्रले हामीलाई समझदारी प्रदान गर्नुभएको छ अनि हामी परमेश्वरलाई जान्न सक्छौ अनि हाम्रो जीवन त्यो सत्य परमेश्वरमा अनि उनका पुत्र येशु ख्रिस्टमा छ। म क्रिस्टियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। पिता, अनन्त जीवन एउटै मन ईश्वरीय सिद्धान्त जसलाई सामान्यतया ईश्वर भनिन्छ। धर्मशास्त्रले परमेश्वर सर्वस्व हुनुहुन्छ भनी संकेत गर्छ। यसबाट यो कुरा निस्कन्छ कि दिव्य मन र उहाँका विचारहरू बाहेक अरू कुनै पनि कुरामा वास्तविकता वा अस्तित्व छैन। धर्मशास्त्रले यो पनि घोषणा गर्दछ कि परमेश्वर आत्मा हुनुहुन्छ, त्यसकारण आत्मामा सबै कुरा सद्भाव छ र कुनै मतभेद हुन सक्दैन। सबै जीवन हो र मृत्यु छैन। परमेश्वरको ब्रह्माण्डमा भएका सबै कुराले उहाँलाई व्यक्त गर्दछ। यदि हनोकको धारणा उसको भौतिक इन्द्रियहरू भन्दा पहिलेको प्रमाणमा सीमित भएको भए ऊ कहिले परमेश्वरसँग हिँड्न सक्दैनथ्यो न त अनन्त जीवनको प्रदर्शनमा निर्देशित हुन सक्थ्यो। असम्भव कहिले हुँदैन। भलाइतर्फको हरेक कदम भौतिकताबाट प्रस्थान हो र यो ईश्वर आत्मातर्फको प्रवृत्ति हो। भौतिक सिद्धान्तहरूले सीमित, अस्थायी र असङ्गत प्रति विपरीत आकर्षणद्वारा अनन्त र शाश्वत भलाइतर्फको यो आकर्षणलाई आंशिक रूपमा पक्षाघात गर्छ। बाइबलले आत्माको नवीकरणद्वारा शरीरको रूपान्तरण सिकाउँछ। धर्मशास्त्रको आध्यात्मिक अर्थ हटाउनुहोस् र त्यो संकलनले मरणशीलहरूका लागि चन्द्रमाको किरणले बर्फको नदी पगाले जस्तै केही गर्न सक्दैन। युगहरूको त्रुटि अभ्यास बिना प्रचार गर्नु हो। लेखकले निराशाजनक जैविक रोगलाई निको पारेका छन् र परमेश्वरलाई एकमात्र जीवनको रूपमा बुझेर मर्नेलाई जीवन र स्वास्थ्यमा उठाएका छन्। सर्वशक्तिमान र अनन्त जीवनलाई कुनै पनि कुराले जित्न सक्छ भन्ने विश्वास गर्नु पाप हो र यो जीवनलाई मृत्यु छैन भन्ने बुझाइद्वारा साथै आत्माको अन्य अनुग्रहहरूद्वारा प्रकाशमा ल्याउनु पर्छ। यद्यपि हामीले नियन्त्रणको सरल प्रदर्शनहरूबाट सुरु गर्नुपर्छ र जति चाँडो हामी सुरु गर्छौँ त्यति नै राम्रो। अन्तिम प्रदर्शनले यसको उपलब्धिको लागि समय लिन्छ। हेर्दा हामी आँखाद्वारा निर्देशित हुन्छौँ, हामी हाम्रा खुट्टाहरू अगाडि हेर्छौँ र यदि हामी बुद्धिमान छौँ भने हामी आध्यात्मिक प्रगतिको रेखामा एक कदम भन्दा बाहिर हिँड्छौँ। हामीले अस्तित्वलाई अज्ञात ईश्वरलाई होइन जसलाई हामी अज्ञानतापूर्वक पूजा गर्छौँ तर अनन्त निर्माता अनन्त पितालाई जीवनलाई समर्पित गर्नुपर्छ जसलाई नश्वर भावनाले कमजोर पार्न सक्दैन न त नश्वर विश्वासले नष्ट गर्न सक्छ। हामीले मानव गलत धारणाहरूलाई हटाउन र तिनीहरूलाई भौतिक होइन आध्यात्मिक जीवनले प्रतिस्थापन गर्न मानसिक शक्तिको क्षमता महसुस गर्नुपर्छ। यदि येशूले लाजरसलाई मृत्युको सपना भ्रमबाट बिउजाउनु भयो भने यसले प्रमाणित गर्यो कि ख्रिस्टले झुटो अर्थमा सुधार गर्न सक्नुहुन्छ। मानिसलाई उसको सिद्ध अवस्थामा सदैवभरि अक्षुण्ण राख्न र मानिसको सम्पूर्ण कार्यलाई शासन गर्न दिव्य मनको शक्ति र इच्छाको यो पूर्ण परीक्षणमा शङ्का गर्ने हिम्मत कसले गर्छ? येशूले भन्नुभयो, यो मन्दिर शरीर नष्ट गर र तीन दिनमा म मन यसलाई उठाउनेछु र उहाँले थकित मानवताको आश्वासनको लागि यो गर्नुभयो। कि यो विश्वास गर्नु अविश्वासको प्रजाति होइन कि मसीहको जस्तो महान काम आफ्नै लागि वा परमेश्वरको लागि गरिएको थियो जसलाई अनन्त सद्भाव जोगाउन येशूको उदाहरणबाट कुनै मद्दतको आवश्यकता पर्दैन। तर नश्वरहरूलाई यो मद्दतको आवश्यकता थियो र येशूले तिनीहरूको लागि बाटो देखाउनुभयो। दिव्य प्रेमले सधैँ हरेक मानव आवश्यकता पूरा गरेको छ र सधैँ पूरा गर्नेछ। यो कल्पना गर्नु राम्रो होइन कि येशूले केवल एक चयन संख्याको लागि वा सीमित समयको लागि निको पार्ने दिव्य शक्ति प्रदर्शन गर्नुभयो, किनकि सबै मानव जातिलाई र हरेक घण्टामा दिव्य प्रेमले सबै राम्रो आपूर्ति गर्दछ। अनुग्रहको चमत्कार प्रेमको लागि कुनै चमत्कार हुन पश्चाताप आध्यात्मिक बक्तिसमा र पुनर्जन्म मार्फत नश्वरहरूले आफ्नो भौतिक विश्वास र झुटा व्यक्तित्वलाई त्याग्छन्। यो केवल समयको प्रश्न हो जब तिनीहरू सबैले मलाई परमेश्वरलाई चिन्नेछन्। तिनीहरू मध्ये सानोदेखि ठुलोसम्म पदार्थको दावीलाई अस्वीकार गर्नु आत्माको आनन्द मानव स्वतन्त्रता र शरीरमाथि अन्तिम विजयतर्फ एक ठुलो कदम हो। व्यक्तिहरू स्थिर हुन्छन् जो हेर्दै र प्रार्थना गर्दै दौड्न सक्छन् र थाक्दैनन्, हिँड्न सक्छन् र कमजोर हुँदैनन्, जसले छिटो राम्रो प्राप्त गर्छन् र आफ्नो स्थान कायम राख्छन् वा बिस्तारै प्राप्त गर्छन् र निराशामा लुक्दैनन्। परमेश्वरलाई पूर्णता चाहिन्छ, तर जबसम्म आत्मा र शरीर बीचको युद्ध लड्दैन र विजय प्राप्त हुँदैन अस्तित्वको आध्यात्मिक तथ्यहरू चरण दर चरण प्राप्त हुनुभन्दा पहिले खानु पिउनु वा भौतिक रूपमा लुगा लगाउनु बन्द गर्नु वैध छैन। जब हामी ध्येयपूर्वक परमेश्वरमा पर्खन्छौँ र सत्यलाई धार्मिक रूपमा खोज्छौँ, उहाँले हाम्रो मार्ग निर्देशित गर्नुहुन्छ। अपूर्ण स्वरहरूले आध्यात्मिक पूर्णताको परम सीमा बिस्तारै बुझ्छन्, तर सही रूपमा सुरु गर्नु र अस्तित्वको ठूलो समस्या प्रदर्शन गर्ने सङ्घर्ष जारी राख्नु धेरै गर्नु हो। जन्म, क्षय र मृत्यु भौतिक भावनाबाट उत्पन्न हुन्छन्, आध्यात्मिकबाट होइन, किनकि पछिल्लो जीवनमा मानिसले खाने कुराहरू समावेश हुँदैनन्। पदार्थले मानिसको अस्तित्वको शाश्वत तथ्यलाई परिवर्तन गर्न सक्दैन किनभने परमेश्वर हुनुहुन्छ। अनन्त मनको लागि केही पनि नयाँ छैन। विज्ञानमा मनले न त पदार्थ उत्पादन गर्छ न त पदार्थले मन उत्पादन गर्छ। कुनै पनि नश्वर मनसँग सिर्जना गर्ने वा नष्ट गर्ने शक्ति वा अधिकार वा बुद्धि छैन। सबै कुरा एउटै मनको नियन्त्रणमा छ, भगवानको समेत। जीवन वास्तविक छ र मृत्यु भ्रम हो। येशूको तरिकामा आत्माको तथ्यहरूको प्रदर्शनले भौतिक भावनाको अध्ययारो दर्शनहरूलाई सद्भाव र अमरत्वमा समाधान गर्दछ। यस सर्वोच्च क्षणमा मानिसको विशेषाधिकार भनेको हाम्रा गुरुका शब्दहरू प्रमाणित गर्नु हो। यदि मानिसले मेरो वचन पालन गर्छ भने उसले कहिल्यै मृत्यु देख्ने छैन, अस्तित्वको आध्यात्मिक तथ्यहरू प्रकट हुन सकुन् भनेर झुटा विश्वासहरू र भौतिक प्रमाणहरूको विचारलाई त्याग्नु यो त्यो महान उपलब्धि हो जसको माध्यमबाट हामी झुटालाई हटाएर सत्यलाई स्थान दिनेछौ। यसरी हामी सत्यमा मन्दिर वा शरीर स्थापना गर्न सक्छौ जसको निर्माता र निर्माता परमेश्वर हुनुहुन्छ। जीवन पदार्थबाट स्वतन्त्र छ, सधैँ थियो र सधैँ रहनेछ, किनकि जीवन ईश्वर हो र मानिस ईश्वरको विचार हो। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना, प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम, न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व, परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन हेर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता, यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।